यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले आज जवाफ दिनुहुने। कोरोना संक्रमण बढ़दै गएकाले पीसीआर परीक्षणको दायरा बढ़ाउन सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। आन्तरिक पूँजी परिचालनका माध्यमबाट दीर्घकालीन लगानीका लागि अवसर सिर्जना गरी काम अघि बढ़ाउन पूँजी बजारका नियामक निकायहरूलाई अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको आग्रह। नेपालमा कोरोना मुक्त भई उपचारपछि घर फर्कनेको संख्या 467, हिजो थप 213 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या 3448 र पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रमा कोरोना भाइरसको संक्रमण बढ़दो, विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 4,05,000 भन्दा बढ़ी, 34,53,000 उपचारपछि घर फिर्ता। अब समाचार विस्तारमा। प्रतिनिधि सभामा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले आज दिनुहुने कार्यक्रम छ। विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरूले बोल्ने क्रम हिजो सकिएको छ। हिजोको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय र राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल भयो। ती मन्त्रालयमाथिको विभिन्न शीर्षकमा 10 जना सांसदले एकल र संयुक्त रूपमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभयो। सांसदहरूले बजेट मार्फत सरकारले राम्रा कार्यक्रमहरू ल्याएको भए पनि त्यसको कार्यान्वयनमा चुनौती रहेको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभयो। सांसदहरूले सरकारले कोरोनाको संक्रमण नियन्त्रणका लागि प्रभावकारी कार्यक्रमहरू अगाडि सारेको भए पनि स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्री र साधन स्रोत धेरै जिल्लामा कमी रहेको भन्दै त्यसको तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सुरक्षालाई सबल बनाउने, नागरिकता र राहदानी वितरणका लागि प्रभावकारी बनाउने, लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विकास लगायत सड़क निर्माण गर्ने र भारतीय अतिक्रमणमा परेको भूमिको रक्षा गर्ने जस्ता विषय पनि विनियोजन विधेयकले समेट्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। उहाँहरूले संविधान संशोधन प्रस्ताव दर्ता भएको अवस्थामा कूटनीतिक रूपमा कसरी अगाडि बढ़ने, कूटनीतिक सम्बन्ध विस्तार, विदेशी सहयोग आदान प्रदान लगायतका विषयमा विनियोजन विधेयकले ध्यान दिनुपर्ने बताउनुभयो। देश संघीयतामा गए पनि सरकारले कार्यक्रमलाई केन्द्रमुखी बनाउने र आयोजनाहरू प्रधानमन्त्री कार्यालय अन्तर्गत नै तान्ने काम भएको भन्दै संघीयताको मर्म र भावना अनुसार प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउने गरी समान रूपमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। सांसदहरूले जलस्रोतको ठूलो सम्भावनालाई प्रभावकारी कार्यान्वयन गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने, जलस्रोतको विकासका लागि निजी क्षेत्र आकर्षित गर्नुपर्ने र जलस्रोतको विकासलाई बजेट भाषणको विषय मात्र नबनाई प्रभावकारी कार्यान्वयनतर्फ जानुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले कोरोनाको मूल्यांकन गरेर मात्रै शैक्षिक संस्था खोल्नुपर्ने, विश्वविद्यालयमा पर्याप्त रकम विनियोजन गर्ने र संक्रमणपछि विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकहरूको व्यवस्थापन हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले देशभर रहेका क्वारेन्टीन कोरोना बढ़ाउने स्रोत जस्तो बनेको भन्दै यसको प्रभावकारी व्यवस्थापनमा समेत जोड़ दिनुभयो। सांसदहरूले तराईमा नदी नियन्त्रण, बाढ़ी पहिरो र तटबन्ध नियन्त्रणमा विशेष रूपमा बजेट विनियोजन गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न माग गर्नुभयो। सांसदहरूले बजेटले 10 युनिटसम्म बत्ती बाल्नेलाई निशुल्क गर्न सकारात्मक रहेको भन्दै केन्द्रमा अत्यधिक कर्मचारी रहेको र संहिताको मर्म अनुसार कर्मचारीको व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले देशलाई नै सकारात्मक सन्देश दिने विषयमा संसदमा एक अर्कामा आरोप प्रत्यारोप नगरी संयमता अपनाउन सांसदहरूलाई आग्रह गर्नुभयो। उहाँले जोखिमपूर्ण अवस्थामा बैठक सञ्चालन भइरहेको र संविधान संशोधन लगायतका विषय मार्फत सकारात्मक सन्देश दिने दिशातर्फ देश गइरहेको अवस्थामा सीमाको विषयमा एक अर्कालाई आरोप प्रत्यारोप नगरी संयमतापूर्वक निष्कर्षमा पुग्ने कार्यमा सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। उहाँले बैठकमा उठेका विवादित विषयमा यथोचित छानबिन गर्ने जानकारी समेत गराउनुभयो। बैठकमा समय माग गरी सांसद चन्दा चौधरीले संसदमा एक अर्काले बोलेको भाषा तथा सीमा समस्यालाई वार्ता र छलफल मार्फत समाधान गर्न भनेको विषयलाई गलत रूपमा व्याख्या गर्न नहुने भन्दै उक्त भाषण संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। यस्तै विशेष समय माग गरी बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्र राज कणेलले विद्युतीय सवारी आयातमा बढ़ाइएको कर फिर्ता लिन सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले विद्युतीय सवारी आयातमा करिब 113% कर बढ़ाउनु जनताको भावना र वातावरण संरक्षणका हिसाबले गलत भएको भन्दै त्यसलाई फिर्ता लिन माग गर्नुभयो। उहाँले विद्युतीय सवारीमा कर बढ़ाएर आयात निषेध गर्दा पेट्रोलियम पदार्थमा अरबौं रकम बाहिरिने भन्दै आफ्नै देशमा उत्पादन हुने विद्युतीय गाड़ीको आयात र संचालनलाई सहज बनाउन माग गर्नुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उप प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन 2075-76 पेश गर्नुभयो। राष्ट्रिय सभाको हिजो बसेको बैठकले बिरूवा संरक्षण पहिलो संशोधन विधेयक पारित गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले प्रस्तुत गर्नुभएको विधेयक बैठकले सर्वसम्मतिले पारित गरेको हो। बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको प्रत्यायन विधेयक 2076 सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले प्रस्तुत गर्नुभएको तथ्याङ्क विधेयक 2076 दफावार छलफलका लागि विधायन स्थापन समितिमा पठाएको छ। बैठकमा उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन 2075-76 पेश गर्नुभयो। बैठकमा सांसदहरूले कोरोना भाइरसको संक्रमण बढ़दै गएकाले पीसीआर परीक्षणको दायरा बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले लकडाउन खुकुलो बनाउँदा निश्चित मापदण्ड बनाइनु पर्नेमा जोड़ दिँदै पीसीआर किट परीक्षणको दायरा बढ़ाउनु पर्ने, तेस्रो मुलुकबाट आउने र भारतबाट आउने नेपालीहरूलाई सरकारले समान व्यवहार गर्नुपर्ने र कोरोना उपचारमा अहिलेसम्म भएको खर्च सार्वजनिक गर्न माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले आगामी दिनमा कोरोनासँग लड़दै दैनिक आर्थिक क्रियाकलापहरूलाई पनि सुचारू गर्दै अघि बढ़ने र बढ़ाउनु पर्ने बताउनु भएको छ। नेपाल धितोपत्र बोर्डको 28 वार्षिकोत्सवका अवसरमा वेबिनार मार्फत सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डाक्टर खतिवड़ाले कोरोनाका कारण शेयर बजार बन्द हुँदा कतिपय अवस्थामा शेयर लगानीकर्ता तथा कारोबारीहरूलाई अप्ठ्यारो परेको भन्दै कोरोनालाई परास्त गरी अर्थतन्त्रलाई पुरानै बाटोमा ल्याउने बताउनुभयो।
अहिलेकै स्थितिमा आजकै दिनमा कोविडकै समयमा मैले कुरा भनेको छैन, तर हामी कोविडलाई परास्त गर्छौँ र हामी अर्थतन्त्रलाई पुरानै बाटोमा ल्याउँछौँ। हामीले 7% आर्थिक वृद्धि भनिरहँदा हामीले कुनै आकाश चुने कुरा गरेका छैनौँ। विगत 3 वर्षको औसतमा जाने कुरा गरेका छौँ। हामी औसतमा चाहिँ पुग्छौँ है, 1 वर्षमा भनेका छौँ र त्यहाँ पुगिन्छ। त्यो औसतमा पुग्नको लागि पुँजी परिचालन गर्नु छ, बचत परिचालन गर्नु छ, त्यसमा तपाईँहरूको भूमिका प्रमुख हुन्छ र खास गरी निजी क्षेत्रलाई इक्विटीको माध्यमबाट अथवा स्वपुँजीको माध्यमबाट पुँजी परिचालन गर्ने कुरामा केही हदसम्म ऋणपत्रको माध्यमबाट समेत पुँजी परिचालन गर्न तपाईँहरूले साथ दिनुभयो भने निजी क्षेत्रको पुँजी पूर्ण रूपमा परिचालित भई हामीले अपेक्षा गरेको आर्थिक वृद्धि हामी हासिल गर्न सक्छौँ।
अर्थमन्त्री डाक्टर खतिवड़ाले आन्तरिक पुँजी परिचालनका माध्यमबाट दीर्घकालीन लगानीका लागि एउटा अवसर सिर्जना गर्ने गरी पुँजी बजारका नियामकहरूले काम अगाड़ि बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले धितोपत्र बजार सञ्चालनका लागि तरलता नै आवश्यक हुने भन्दै धितोपत्र बोर्ड र नेप्से मिलेर छिटो छिटो कारोबार गराउन सकेको खण्डमा बजारबाट तरलता निर्माण गर्न सकिने पनि उल्लेख गर्नुभयो।
धितोपत्र बजार चलाउनलाई नेप्सेको रेगुलेटरी फंक्सनले मात्रै पुग्दैन, धितोपत्र बजार सञ्चालन गर्नलाई तरलता नै चाहिन्छ। व्यक्तिको हातमा रकमै नभई उसले नयाँ सेयर किन्न सक्दैन। त्यसो हुनाले तरलताका व्यवस्थापनका कुराहरू, मार्जिनका कुराहरू, कारोबारलाई छिटो छिटो T+3 अझ घटाएर लैजाने कुराहरू, यी विषयहरूमा पनि धितोपत्र बोर्डले नेप्सेसँग छलफल गरेर छिटो छिटो कारोबार गराउन सक्यो भने पनि नयाँ तरलता इन्जेक्सन नभए पनि त्यहीँबाट तरलता सिर्जना गराउन सकिन्छ।
अर्थमन्त्री डाक्टर खतिवड़ाले आगामी दिनमा कृषि धातु पेट्रोलियम पदार्थ र औद्योगिक वस्तुको विनिमय बजार विकास हुनुपर्ने र त्यसका लागि आवश्यक प्रक्रिया मिलाउन नेपाल धितोपत्र बोर्डलाई आग्रह गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले क्रेडिट रेटिङलाई विश्वसनीय बनाउँदै लागत घटाउँदै अघि बढ़नुपर्ने, सरल ढंगले कर तिर्न सक्ने स्थिति र व्यवसाय सञ्चालन गर्दा करकै कारणले व्यवसायलाई असर नपरोस् भनेर सचेत हुन पनि सम्बद्ध निकायलाई आग्रह गर्नुभयो। सार्क क्षेत्रमा बजारलाई चलायमान गर्नका लागि एक आपसमा प्राविधिक सहयोग, बजारको समन्वय र सहकार्य गर्दै पुँजी बजार खोल्दै जाने कुराहरूमा छलफल गर्न सकिने पनि अर्थमन्त्रीले उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले पुँजी बजारको आकार र दायरालाई क्रमशः सुधार गर्दै लगिएको बताउनुभयो। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा अभिकर्ता मार्फत सबै स्थानीय तहमा बीमाको पहुँच पुगेकाले त्यसरी जम्मा भएको पुँजी दोस्रो बजारमा लगानी गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल धितो पत्र बोर्डका अध्यक्ष विष्णुराज ढुंगानाले चालू आर्थिक वर्षको 10 महिनामा 30 निष्कासन मार्फत 30,79 करोड़को कारोबार भएको र 0.54% जनतामा धितो पत्रको कारोबारको पहुँच पुगेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा आज दिउँसो 2 बजे बोलाइएको बैठकमा कोरोना भाइरसको महामारी लगायतका विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजपत्र बुझाएको छ। पार्टीले दल दर्ताका लागि हिजो आयोगमा निवेदन सहित आवश्यक कागजात बुझाएको हो। जनता समाजवादी पार्टीको केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको घोषणा गरिएको छ। पार्टीको अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहनु भएको छ। डाक्टर बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोलाई वरिष्ठ नेता रूपमा राखिएको छ। दल दर्ताका लागि जनता समाजवादीका नेताहरू ठाकुर, यादव र डाक्टर भट्टराई, महतो लगायत शीर्ष नेताहरू हिजो साँझ निर्वाचन आयोग पुग्नु भएको थियो। पार्टीका अन्य पदाधिकारी र सदस्यको थप छलफल गरी टुंगो लगाइने राजपाका नेता राजेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। हिजो थप 213 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 3,448 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा हिजो थप 209 जना पुरूष र 4 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले दिनुभएको जानकारी अनुसार नेपालमा हालसम्म 71 जिल्लाका 3,212 जना पुरूष र 236 जना महिलामा संक्रमण पुष्टि भएको छ। यसै गरी हिजो थप 102 जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्कनेको संख्या 467 पुगेको छ। हिजो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका 12 जना, कैलाली अस्पतालबाट बाराका 34 जना, युनिफाइड कोविड 19 अस्पताल बलम्बुबाट महोत्तरीका 1 जना, कोरोना आइसोलेसन सेन्टर बुटवलबाट रूपन्देही र कपिल वस्तुका 27 जना, कोरोना विशेष अस्पताल दाङबाट बाँके, कपिल वस्तु र दाङका 10 जना, गौर नर्सिङ अस्पतालबाट रौतहटका 18 जना कोरोना मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ। हालसम्म जम्मा 369 जना पुरूष र 68 जना महिला गरी कुल 467 जना कोरोना भाइरस मुक्त भएका छन्। आगामी आर्थिक वर्ष 2077-78 को बजेटमा पर्यटन क्षेत्रको विकास र पुनरुत्थानका लागि समेटिएका कार्यक्रमहरू कार्यान्वयन हुन सके, नेपाललाई अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सकिनेमा सरकारवालाहरू आशावादी रहेका छन्। कोरोनाका कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएको अवस्थामा आएको बजेटले पर्यटन व्यवसायका सबै समस्या समाधान गर्न नसके पनि पर्यटन पूर्वाधारको विकासमा जोड़ दिएका कारण दीर्घकालीन रूपमा फाइदा पुग्ने पर्यटन व्यवसायीहरूको धारणा छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले बजेट मार्फत नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पूर्वाधारहरू स्थापना गर्ने, नयाँ गन्तव्यहरूको पहिचान गर्ने, पर्यटन क्षेत्रको अध्ययन र अनुसन्धानका लागि पर्यटन विश्वविद्यालयको स्थापना गर्ने लगायतका दीर्घकालीन महत्वका कार्यक्रमहरू ल्याएको छ। कोरोना प्रकोपकै बीच सरकारले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2077-78 बजेटमा पर्यटन क्षेत्रको उत्थानका लागि 1,50,000,000,000 रूपियाँ विनियोजन गरिएको छ। बजेटले पर्यटन क्षेत्रका सबै समस्या समाधान गर्न नसके पनि बजेटमा व्यवस्था गरिएको 50,000,000,000 रूपियाँको पुनरुत्थान कोषलाई कार्यान्वयनमा ल्याउन सके व्यवसायीले राहत पाउने बताउनुहुन्छ होटल एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह।
टुरिज्म सेक्टरमा चाहिँ नि सबभन्दा गहिरो प्रभाव परेको क्षेत्र भएको हुनाले यसमा चाहिँ हाम्रो अपेक्षा धेरै थियो। अपेक्षा अनुसार एउटा चाहिँ 50,000,000,000 5% इन्ट्रेस्ट रेटमा चाहिँ पुनरुत्थान कोष आएको छ। यसको कसरी कार्यान्वयन हुन्छ एउटा हेर्ने पर्ने कुरा हो। होटेल इन्डस्ट्री चाहिँ अगाडि बढ्नलाई 2 वर्ष जस्तो लाग्छन्। कर्मचारीको कसरी व्यवस्थापन गर्ने, उहाँहरूको जीवन निर्वाचन के गर्ने भन्ने सबभन्दा ठुलो समस्या हो। त्यसपछि हाम्रो बजेटले के पनि बोलेको छैन। अब नीति निर्माताहरूबाट त नीति कार्यक्रम आउँछ, त्यसको कार्यान्वयनमा चाहिँ ढिलो ढिलाइ हुने कम्प्लिकेटेड हुने कुराहरू देखिन्छ। हामीले अपेक्षा गरे अनुसारको हाम्रो सम्बोधन भएको छैन।
बजेटमा पुनर्कर्जाका लागि छुट्याइएको 1 खर्ब रूपियाँले व्यवसायीलाई केही राहत दिन सक्ने भए पनि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष 2020 उत्साहित भई ठूलो लगानी गरेका व्यवसायीको समस्या भने सम्बोधन हुन नसकेको बताउनुहुन्छ ट्राभल्स एजेन्ट एसोसिएशन अफ नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष एवं पोखराका पर्यटन व्यवसायी हरि भुजेल।
सरकारले नै घोषणा गरेको भिजिट नेपाल 2020 मध्यनजर गर्दै त्यो अनुसार नै हामी व्यवसायहरूले ठूलो लगानी चाहिँ व्यवसायमा गरेका थियौँ। यो बजेट भाषणबाट चाहिँ सरकारले सम्बोधन गर्यो, त्यसले हामी व्यवसायलाई के हौसाएको त छ। यसले 1 खर्ब रूपियाँ चाहिँ पुनर्कर्जाको लागि भनेर छुट्याइएको छ भने 50 अर्ब रूपियाँ चाहिँ हाम्रा कर्मचारीहरूको व्यवस्थापनको लागि भनेर छुट्याइएको छ। सरकारले घोषणा मात्रै गरेर भएन, भोलि यसलाई कसरी परिचालित गर्न सकिन्छ भन्ने चाहिँ अर्को गम्भीर विषय छ।
आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको पूर्वाधार विकास गरी आगामी दशकलाई पर्यटकीय दशकका रूपमा अगाडि बढाउन पर्याप्त बजेट छुट्याइएको र सोही अनुसार कार्यक्रमहरू कार्यान्वयनमा लगेपछि पर्यटन क्षेत्रका समस्या समाधान हुने बताउनुहुन्छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङ।
अहिलेको समस्यालाई समाधान गर्नलाई ब्याङ्कहरू मार्फत चाहिँ पुनर्कर्जा दिने व्यवस्था छ, केही छुटहरूको व्यवस्था छ, त्यसको बाटो चाहिँ व्यवसायहरूलाई अलिकति टेवा दिने बाटो सँगसँगै अगाडि बढ्या छ भने अन्तर्राष्ट्रिय बजारमा राम्रो पर्यटकीय गन्तव्यको रूपमा नेपालले विकास गर्नलाई आवश्यक पूर्वाधारहरू पनि हामीले सँगसँगै अगाडि बढाएर लाने गरेर बजेट तयार भएको छ। त्यसलाई अब हामी कार्यक्रम तयार गरेर कार्यान्वयनमा लैजान्छौँ।
कोरोनाका कारण सबैभन्दा ठूलो मार खेपिरहेको पर्यटन क्षेत्र लकडाउन खुलेपछि पनि झण्डै 2 वर्षसम्म सामान्य अवस्थामा फर्कन नसक्ने पर्यटन व्यवसायीहरूको भनाइ छ। पर्यटनका आवश्यक पूर्वाधार विकास गरी नेपाललाई अन्तर्राष्ट्रिय बजारमा पर्यटनको मुख्य गन्तव्यको रूपमा विकास गर्न सके यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। तसर्थ बजेटमा समावेश भएका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयनमा लागि कोरोनाका कारण शिथिल बन्दै गएको पर्यटन क्षेत्रलाई तत्काल पुनरुत्थान गर्नुपर्ने देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
प्रदेश नम्बर 2 का प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा पेश गर्नुभएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रमले कोरोना महामारी नियन्त्रण, कृषि पूर्वाधारको निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, वन तथा वातावरणको संरक्षण र विकासमा जोड़ दिएको छ। प्रदेश सरकारले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य क्षेत्रको लगानी दोब्बर बनाउने उल्लेख गरेको छ। गण्डकी प्रदेश सरकारको हिजो बसेको मन्त्री परिषद बैठकले भौतिक पूर्वाधार कार्यालयबाट प्रदान गरिने सेवा सुविधाका लागि अब एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने निर्णय गरेको छ। गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले भौतिक पूर्वाधार विकास मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। भौतिक पूर्वाधारका सम्बन्धमा संहितापछि गण्डकी प्रदेशमा सेवा सुविधाबाट वञ्चित हुने परेको अवस्थालाई ध्यान दिँदै सबै जिल्लाबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको छ। COVID-19 रोकथाम र व्यवस्थापनका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई अख्तियारी प्रदान गर्दै 80 लाख रूपियाँ दिने निर्णय समेत गरिएको छ। यसै गरी पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्रलाई प्रदेशको मातहतमा ल्याएर गण्डकी क्षयरोग केन्द्र पोखरा नामाकरण गर्ने निर्णय पनि गरिएको छ। होटल तथा पर्यटन व्यवसाय महासंघ प्रदेश नम्बर 2 ले प्रदेशमा रहेका सबै होटललाई क्वारेन्टाइन तथा आइसोलेशन बनाउन तयार रहेको जनाएको छ। महासंघको भर्चुअल बैठकले संघ प्रदेश र स्थानीय सरकारलाई न्यूनतम दरमा प्रदेशका होटलहरू उपलब्ध गराउन सक्ने निर्णय गरेको हो। प्रदेशका 8 जिल्लामा रहेका होटलहरूलाई सशुल्क सुरक्षा मापदण्ड अप्नाई क्वारेन्टाइन र आइसोलेशन बनाउने निर्णय भएको महासचिव मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो। वीरगंज बजारमा स्वास्थ्य सुरक्षा सम्बन्धी तोकिएको मापदण्ड पालना नगरिएको भन्दै खुलेका बजार फेरि बन्द गरिएको छ। गत शुक्रबारदेखि जोरबिजोर प्रणालीका आधारमा स्थानीय प्रशासनले बजार खोल्ने अनुमति दिए पनि कोरोना संक्रमणको जोखिम बढ़ने सम्भावना बढ़ेपछि अत्यावश्यक बाहेकका अन्य व्यवसाय सञ्चालन नगर्न जिल्ला संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले बताउनुभयो। बर्दियाको बढ़ैयाताल गाउँपालिका साथ बकोतिया कि 25 वर्षीय स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त गाउँ पूर्ण रूपले बन्द गरिएको छ। संक्रमित बाँसगढ़ी नगरपालिका साथ डेउडा कलामा रहेको स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट हुन्। संक्रमितको परिवारका सदस्यको पीसीआर परीक्षण रिपोर्ट नआउँदासम्म सबै गाउँ नै पूर्ण रूपले बन्द रहने बढ़ैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो। दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिकाले संयुक्त रूपमा 100 सयको कोरोना विशेष आइसोलेशन केन्द्र सञ्चालनका लागि निर्माण शुरू गरेका छन्। राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएका हुन्। आइसोलेशनका लागि पालिकाहरूले कर्मचारी परिचालनसँगै आर्थिक कोष पनि संयुक्त रूपमा स्थापना गरेका छन्। प्रत्येक पालिकाले कोषमा 15 लाख रूपियाँ जम्मा गर्ने भएका छन्। भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका वासिन्दामा औलो संक्रमण पाइएपछि अनिवार्य रूपमा जाँच गरिने भएको छ। औलोको संक्रमण समुदाय स्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत जाँच गरिने भएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले क्वारेन्टिनमा बसेका व्यक्तिलाई ज्वरो आएमा कोरोना भाइरसको जाँचसँगै औलो रोगको जाँच अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई आग्रह गर्नु भएको छ। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोविड 19 परीक्षण प्रयोगशालामा स्वाब परीक्षण कार्य हिजोदेखि शुरू गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश नम्बर 2 को सामाजिक विकास मन्त्रालयबाट खटिएको टोलीद्वारा पीसीआर मेसिन जडान गरी औपचारिक परीक्षण थालिएको हो। राजविराज नगरपालिका स्थित क्वारेन्टिनबाट 22 जनाको स्वाब संकलन गरी परीक्षण शुरू गरिएको छ। संकलित स्वाब परीक्षणको प्रक्रियामा राखिएकाले आजसम्म रिपोर्ट आउने मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुमनलाल दासले जानकारी दिनुभयो। लकडाउनका कारण गाउँ फर्केका युवाहरू विकास निर्माणमा जुट्न थालेका छन्। ओखलढुङ्गाका स्थानीय तहले पनि आफ्नै गाउँमा खानेपानी, सिंचाई, सड़क स्तर उन्नति लगायतका विकास निर्माणका काममा गाउँ फर्केका युवाहरूलाई समेट्ने गरी नीति नै बनाउन लागेको जनाएको छ। ओखलढुङ्गाबाट पूर्ण प्रसाद नेउपानेको रिपोर्ट।
केही महिना अघिसम्म गाउँघर सुनसान थियो। अहिले शिक्षा, रोजगारीको अवसर र सुख सयल खोजेर शहर पसेकाहरू कोविड 19 को संक्रमण बढेसँगै गाउँ फर्किएका छन्। गाउँ फर्किएर फुर्सदीलाई बनेका युवाहरू गाउँको विकासमा जुटेका छन्। खानेपानी, सड़क, सिंचाई, गोरेटो बाटो मर्मत तथा स्तरोन्नति जस्ता काम गरिएको बताउनुहुन्छ मानेभन्ज्याङ गाउँपालिका 2 का रविन तामाङ।
लकडाउन भन्दा अगाडि आइयो, अब उता फर्किए सम्भव भएन, यता विकास निर्माणको काम शुरू भयो, त्यस कारण यता लागेको।
फुर्सदको समय सदुपयोग हुने र गाउँमै मिलेको रोजगारीबाट अर्थोपार्जनसँगै विकासको काम अघि बढ्ने भएपछि युवाहरू विकासका काममा लागेका हुन्। वाक्साका युवाहरूले स्थानीय सरकारसँग साझेदारी गरेर ओडाभित्रका ग्रामीण सड़कहरू स्तरोन्नतिका काम गरेका छन्। फुर्सदको समय गाउँको विकासमा लाग्न पाउँदा खुशी लागेको बताउनुहुन्छ स्थानीय युवा विमल कार्की।
काठमाडौँतिर बसेर भएन, गाउँतिरै गएर यसो केही गर्नुपर्छ भनेर नै अगाडि सरेर आएर यहाँ त्यस्तै कामहरू चाहिँ गरिँदैछ।
सुनकोशी, मोलुङको श्रीचौर, मानेभन्ज्याङको वाक्सा सहितका वडामा लकडाउनका कारण रोजगारी गुमाएका श्रमिक, विपन्न र गाउँ फर्किएका युवालाई राहत स्वरूप रोजगारी दिन थालिएको छ। गाउँ फर्किएका नागरिकलाई गाउँमै उद्यमशीलताका काममा जुट्न स्थानीय तहले नीति बनाएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीको भनाइ छ।
आफ्नै माटोमा, आफ्नै जमिनमा अब पसिना भिजाउनु पर्छ भन्नेतिर उहाँहरूलाई चाहिँ सशक्तिकरण गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको रहेको छ। त्यो सँगसँगै उहाँहरूलाई सिप र प्रविधिको सहयोग गाउँपालिकाले गर्ने ढंगको योजना बनाउँदैछौ।
शहरमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अवसर पाए गाउँमै बस्ने मनस्थितिमा छन्। विकास निर्माणका काममा स्थानीय युवालाई समेट्ने गरी योजना बनाउन सके राहत, रोजगारी र गाउँको समृद्धिमा टेवा पुग्ने देखिन्छ। पूर्ण प्रसाद न्यौपाने, रेडियो नेपाल, ओखलढुङ्गा।
नागरिक उड्डयन प्राधिकरण क्यानले कूटनीतिक माध्यमबाट हुने चार्टर उडान बाहेक सबै उडानमाथि रोक लगाएको छ। विपदको अवस्थामा चार्टर उडानका नाममा वायु सेवा कम्पनी र तथा ट्राभल एजेन्सीले यात्रुसँग मनुमानी भाडा असुल्न थालेपछि प्राधिकरणले चार्टर उडानमा रोक लगाएको हो। प्राधिकरणले जरूरी सूचना जारी गर्दै कूटनीतिक बाहेकका उडान रोकिएको जानकारी गराएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले व्यावसायिक प्रकृतिका चार्टर उडानमा प्रतिबन्ध लगाइएको तर कूटनीतिक माध्यमबाट हुने चार्टर उडान भने यथावत रहने जानकारी दिनुभयो। देखि जेठ 24 गतेसम्म 110 अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। हवाई इन्धनको मूल्य घटेपछि वायु सेवा संचालकहरूको छाता संगठन वायु सेवा संचालक संघले हवाई जहाजको भाडा घटाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन संघलाई पत्राचार गरेपछि हवाई भाडा दर घटाइएको संघले विज्ञप्ति मार्फत जनाएको हो। संघमा आबद्ध वायु सेवा कम्पनीले स्वचालित प्रणाली अनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको संघका महासचिव योगराज कौडेलले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका चारजना तत्कालीन कार्यालय प्रमुख सहित 17 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन कार्यालय प्रमुखहरू नयराज नेपाल, तीर्थराज लंसाल, गोपाल थपलिया, भूपेन्द्र राई, तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारी, तत्कालीन लेखापालहरू सुरेश अधिकारी, रूद्रप्रसाद दाहाल, अर्जुन भट्टराई, कृष्ण प्रसाद कट्टेल सहित तत्कालीन कर्मचारी र बहालवाला कर्मचारी सहित गरी 17 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 17 जनाले राजस्व रकम खातामा दाखिला नगरी जनही 1 करोड़देखि 5 करोड़ भन्दा बढ़ीसम्म रकम हिनामिना गरेको पुष्टि भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। कोरोना महामारीका कारण भारतमा रहेका नेपाली स्वदेश फर्कने क्रम बढ़ेपछि नेपाल भारत सीमा क्षेत्रमा होल्डिङ क्याम्प स्थापना गरिएको छ। रूपन्देहीको बेलहिया नाकाबाट भित्रिनै नेपालीलाई गन्तव्यमा पठाउन भइरहमा रहेको प्रतिमा निमा स्मृति प्रतिष्ठानको भवनलाई होल्डिङ क्याम्प बनाइएको हो। आइतबारदेखि शुरू गरिएको होल्डिङ क्याम्पमा पहिलो दिन नै 500 भन्दा बढ़ी नेपाली भारतबाट आएको र उनीहरूलाई सवारी साधनको व्यवस्था गरी गन्तव्यमा पुर्याइने जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ। भारतका विभिन्न शहरहरूमा लकडाउनलाई खुकुलो बनाउँदै रेल सञ्चालन गर्न थालिएपछि त्यहाँ रहेका नेपालीहरू दैनिक सयौंको संख्यामा स्वदेश फर्कन थालेका छन्। भक्तपुरको मध्यपुर थिमी नगरपालिका 4 थिमी स्थित मध्यपुर अस्पतालको सेवा पुनः सञ्चालनमा ल्याइएको छ। अस्पतालमा कार्यरत 30 जना स्वास्थ्य कर्मीलाई क्वारेन्टीनमा राखेर अस्पतालले हिजैदेखि आफ्नो सेवा सञ्चालन गरेको जनाएको छ। कोविड 19 संक्रमण पुष्टि भएकी भक्तपुर बस्ने सुत्केरीको सोही अस्पतालका चिकित्सकले शल्यक्रिया गरेका थिए। अस्पतालका मेडिकल निर्देशक डाक्टर रविना प्रधानाङ्गले महिलाको प्रत्यक्ष सम्पर्कमा आएका 6 जना चिकित्सक, 12 जना नर्सिङ स्टाफ, 11 हेल्पर तथा 1 जना ल्याब स्टाफ गरी 30 जनालाई क्वारेन्टीनमा राखिएको जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाट संक्रमित हुनेको संख्या 70,81,000 भन्दा बढ़िरहेको छ। हालसम्म 4,05,000 बढ़ीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। संक्रमणपछि स्वास्थ्य लाभ गरेर घर फर्किनेको संख्या 34,53,000 भन्दा बढ़िरहेको छ। विश्वमै कोरोना भाइरसको अत्यधिक मार झेलिरहेको अमेरिकामा हालसम्म 20,07,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 1,12,000 बढ़ीको मृत्यु भएको छ। कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरूमा व्यापक रूपमा देखिन थालेको छ। दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढ़ी प्रभावित देशका रूपमा देखिएको छ। हालसम्म भारतमा कोरोना संक्रमितको संख्या 2,57,000 भन्दा बढ़ी रहेको छ भने संक्रमणकै कारण मृत्यु हुनेको संख्या 7,200 नाघेको छ। पाकिस्तानमा कोरोना संक्रमितको संख्या 98,943 पुगेको छ भने 2,002 जनाले ज्यान गुमाएका छन्। बंगलादेशमा पनि कोरोना संक्रमितको संख्या बढ़िरहेको छ। बंगलादेशमा हालसम्म 65,700 बढ़ी संक्रमित भएका छन् भने 888 जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। अमेरिकामा 13 दिन पहिले एक प्रहरी जवानले घाँटी च्यापेर हत्या गरेका अश्वेत नागरिकको हत्या प्रकरणलाई लिएर अमेरिकामा मात्र नभएर युरोपका ठूला ठूला शहरहरूमा पनि विरोध प्रदर्शन भइरहेको छ। अमेरिकामा प्रहरीले प्राप्त गरेको असीमित अधिकारका कारण बेला बेलामा नागरिकले अनाहकमा ज्यान गुमाउने गरेका र त्यसमा पनि अश्वेतहरूलाई विभेदपूर्ण व्यवहार हुने गरेको भन्दै लाखौं नागरिकले सम्पूर्ण प्रहरी बललाई नैतिक आचरण सहितको प्रशिक्षण दिनुपर्ने र हत्या प्रकरणमा संलग्न प्रहरी अधिकारीलाई कड़ा भन्दा कड़ा कार्यवाहीको माग गरेका छन्। अब मौसम। आज देशका प्रदेश 1 बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली हुने र अन्य प्रदेशमा आंशिक बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.5 डिग्री सेल्सियस, वर्षा 61.2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 99%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले आज जवाफ दिनुहुने। कोरोना संक्रमण बढ़दै गएकाले पीसीआर परीक्षणको दायरा बढ़ाउन सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। आन्तरिक पूँजी परिचालनका माध्यमबाट दीर्घकालीन लगानीका लागि अवसर सिर्जना गरी काम अघि बढ़ाउन पूँजी बजारका नियामक निकायहरूलाई अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको आग्रह। नेपालमा कोरोना मुक्त भई उपचारपछि घर फर्कनेको संख्या 467, हिजो 213 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या 3,448 र पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रमा कोरोना भाइरसको संक्रमण बढ़दो, विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 4,05,000 भन्दा बढ़ी 34,53,000 उपचारपछि घर फिर्ता। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।